بسم الله الرحمن الرحيم. اللہ تعالیٰ آپ حضرات کو بے حد جزائے خیر عطا فرمائے کہ اتنے دنوں سے مشقت اٹھا کر دور دور سے آپ حضرات یہاں تشریف لائے اور آپ کو بہانہ بنا کر مجھے اپنے آپ کو جو بے حد گستاخ اور بے ادب واقع ہوا ہوں تو آپ کے بہانے سے اپنے نفس کو خطاب کر کے کچھ ادب کے بارے میں عرض کرنے کی نوبت آئی. ابھی آپ حضرات تو چلے جائیں گے تو ابھی سے افسوس ہو رہا ہے کہ اتنے دنوں کی تحسن کے باوجود اس پر تو کوئی اثر ہوا نہیں ہے. پھر اخوان طریقت سب چلے جائیں گے اور رستے میں بھٹکتا ہوا مسافر گمراہ راہ کی تلاش میں کہ اب پھر کیا کریں, کدھر جائیں, کوئی ساتھی بھی نہیں ہے. تو اس لیے بہت افسوس ہو رہا ہے. سچ مچ آپ کو اندازہ نہیں میری بے ادبی گستاخی کا کہ میں ہر وقت دم بھرتا ہوں کہ میں مسلمان ہوں. کوئی نام پوچھے, فارم دے کہ بھائی لکھو اس فارم میں آپ کا مذہب, تو لکھ دیتے اسلام. اسلام اور ایمان کا دعویٰ بھی جھوٹا اور ہر آن ہر گھڑی کوئی ساعت اس رب بے نیاز کی معصیت سے خالی نہیں. ابھی بتایا تھا اس دن کہ حضرت رائے پوری قدس روح فرماتے ہیں کہ جو گھڑی مالک کی یاد سے خالی گئی وہ اکبر الکبائر میں شمار ہوتی. اکبر الکبائر, اتنے بڑے قطب وقت فرما رہے ہیں حضرت شاہ عبد القادر صاحب رائے پوری رحمۃ اللہ علیہ. تو جو شخص ان کے اس فتوے کے مطابق ہر وقت اتنے اکبر الکبائر میں مبتلا رہتا ہو اور وہ مالک رب بے نیاز خالق کائنات ہر وقت مجھے دیکھ رہا ہے اور اس کا عقیدہ ہے جھوٹا سچا, لیکن اس کے باوجود کہ وہ مجھے دیکھ رہا ہے پھر بھی وہ یہ ہاتھ پیر یہ جسم گناہوں سے باز نہیں آتا. اور یہ بھی عقیدہ ہے کہ دونوں جہان سارے جہانوں کے لیے رحمت سرکار دو عالم صلی اللہ علیہ وسلم کے حضور یہ 24 گھنٹے ہمارے نامہ اعمال جو 24 گھنٹے میں ہوتے ہیں وہ کسی نہ کسی وقت پہنچتے رہتے ہیں. تو مشرقین مکہ آپ کے لیے موذی اور ایذا رساں ثابت ہوئے, جن کے آپ کے گھرانے کا تذکرہ ہو رہا تھا کہ چچاؤں میں اتنے بے ادب گستاخ اور اتنے با ادب. تو میرا خود یہی حال ہے کہ میرا کوئی عمل نامہ ایسا نہیں ہوتا ہوگا کہ جسے سرکار کو تکلیف نہ پہنچتی. کہتے ہیں کہ یہ جو اس عالم میں پہنچ گئے آپ کے دوست ہوں, رشتہ دار ہوں, والدین ہوں, اساتذہ ہوں, مشائخ ہوں, تو وہ بھی متلاشی رہتے ہیں آپ کے بارے میں, میرے بارے میں, کہ ان کی کیسی گزر رہی ہے. ہماری ماں نے شروع کے چند دن تو कि जब यहाँ से गई नई नई, तो दुनिया में तो पर्दा अल्लाह अल्लाह अज़्ज़ा वजल ने डाल रखा है कि किसी को पता नहीं कि बदमाश किस दर्जे का बेअदब और गुस्ताख है। मगर जब वो वहाँ पहुँची होंगी तो जिसको इतना प्यारा समझती थी, जब वो नाम अमाल मेरा देखती होंगी तो क्या गुजरती होगी, फिर तो मायूस होकर छोड़ दिया होगा। तो दोस्तों, ये बेअदबी और गुस्ताखियाँ हमारी हर आन सरजद हो रही है। क्या हमारे खालिक और मालिक पैदा करने वाले के साथ, क्या दो जहान के आका सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के साथ, क्या जो जा चुके अपनी कब्रों में, उनके लिए हम उनकी कितनी ईज़ा का बाइस बने हुए हैं, और जो मौजूद हैं वो तो भुगत रहे हैं, जिनके साथ बीतती है बच्चे बीवी बच्चे भाई वालिदैन, हर वक्त बर्दाश्त करते रहते हैं, रोते रहते हैं आपकी तकलीफ़ों से और मेरी तकलीफ़ों से, तो क्या क्या बनेगा। ये इतनी मुबारक साथें, मुबारक मजलिस, मुबारक घड़ियाँ हमने बिताई, मगर वो उसका हाल ऐसे ही है जैसा हम पहले दिन यहाँ आए थे। अल्लाह तबारक व तआला हमें तब्दीली की तौफीक अता फरमाए, और हक तआला शानू हमें दुनिया और आखिरत में रुसवाई से बचाए। इलाही ए खुदाए दारोगीर, रोज़े महशर उज़्र हाय मन पज़ीर। जल्दी में भी पहला मिसरा याद नहीं आया, वैसे ही तकल्लुफ से उसमें तरमीम कर ली, वरना इकबाल का पहला मिसरा तो कुछ और है। इलाही ए खुदाए दारोगीर, रोज़े महशर उज़्र हाय मन पज़ीर। के खुदा, तू ही सबकी पकड़ झगड़ करता है, दुनिया में भी कभी ये बीमारी, कभी ये परेशानी, कभी एक्सीडेंट, कभी इसकी तरफ से तकलीफ़ पड़ोसी की, कभी दुश्मन की तरफ से तकलीफ़, कभी ये ख़त, कभी ये नोटिस, तो ये सब तकालीफ हम अपनी तरफ से लाते हैं। तो ये सारी तकालीफ जो पहुँचती हैं खुदा दुनिया में, वो तेरी ही तरफ से हैं, और ये भी रहमत है हमें मुतवज्जे करने, बेदार करने के लिए तू भेजता रहता है, लेकिन हम बाज नहीं आते, और इसके नतीजे में आखिरत में कहीं रोज़ महशर उज़्र हाय मन पज़ीर, सबके सामने मैदान महशर में जब मैं ये अपना सियाह दफ्तर आमाल का लेकर पहुँचूँ, तो उस वक्त सारी इंसानियत के सामने मेरी रुसवाई न हो। रोज़ माशर उज़र हाय मन पज़ीर, वहाँ मेरी तरफ से दुनिया में तो माजरत नहीं की, मैं अभी से वहाँ के लिए माजरत करता हूँ कि खुदा तो वहाँ माफ़ कर देना। वगर बीनी हिसाबम ना गज़ीर, अव्वल तो हमारा हिसाब ही न लेना, और अगर तुझे हिसाब लेना ही है, वगर बीनी हिसाबम ना गज़ीर अज़ निगाह मुस्तफ़ा पिनहा भी, कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के लिए रोज़ में तकलीफ़ का बाइस बनता था, हर हफ्ते मेरा आमल नामा पहुँचता था, आपको तकलीफ़ होती थी, तो वहाँ भी फिर बाइस ईज़ा बनूँगा मैं या रसूल अल्लाह। तो इसलिए खुदा तो वहाँ इससे मेरी हिफाजत कीजिए कि अगर हिसाब लेना ही है तो आप सल्लल्लाहु अलैहि वसल्लम से छुप छुपा कर आड़ में कहीं मेरा हिसाब लीजिए। तो ये हमारी ज़िंदगी इसी तरह बेअदबियाँ गुस्ताखियों से हर आन हर लहजा हर सात ममलू है, भरी हुई है। इसी का मुजाकरा हम कर रहे थे आपको सुनाना बहाना था, मैं अपने आप को सुना रहा हूँ कि कोई वक्त किसी वक्त ये बाज आ जाए। और मैंने जब शुरू किया था तो ये अर्ज किया था कि अब कितनी किताबें आपके सामने पढ़ी जाएँ कि आदाबुल मसाजिद, आदाबुल कुरान, आदाबुल रमज़ान, आदाबुल सौम, आदाबुल एतिकाफ, आदाबुल इख्वान। तो मैंने कहा कि अब ये तमाम किताबें हम पढ़े, और सचमुच किताबें हैं। इमाम बुखारी रहमतुल्लाह अलैह ने अपनी किताब में किताबुल अदब कायम किया, और उसमें उस किताबुल अदब में ये जितने मैंने नाम गिनवाए, मस्जिद, एतिकाफ, रोज़ा, हज, नमाज, कुरान, इनमें से किसी का जिक्र नहीं उसमें। उसमें हमारी ज़िंदगी मुआशरती पहलू और दूसरे के साथ हमारा बर्ताव मामला, इसका भी कुछ हिस्सा थोड़ा सा उन्होंने उसमें लिया। इससे आप अंदाज़ा लगाएं कि इसका क्या मुकाम है इन आदाब की रियायत का, कि वो भी सिर्फ इतना हिस्सा ले पाए और थोड़ा सा हमारी ज़िंदगी का एक जुज़ छोटा सा, कि दूसरे के साथ इस चीज़ में कैसा बरताओ, फलां चीज़ में कैसा बरताओ, और वो भी सारे मामलात नहीं, बुयों नहीं, फलां नहीं, फलां नहीं। तो वो भी उन्होंने उस किताबुल अदब में 127 बाब कायम किए। ये बुखारी का कोई मुझे इस्तेहज़ार नहीं है कि एक किताब में कितने बाब हैं। ये तो हज़रत शेख नबर अल्लाह उमर कदहू का हिस्सा था कि फरमाते कि अच्छा ये रिवायत मगाजी खोलो, कहाँ से शुरू होता है, ऊपर से शुरू होता है, तुम्हारे उल्टे हाथ पर है, और इससे आखिरी सतर से तीन सतर ऊपर देखो, वहाँ ये रिवायत। उनको इस्तेज़ार था हाफिज़ों की तरह से, हाफिज़ जो है उनको अंदाज़ा है कि ये जो मैं कह रहा हूँ इसके फलां सफ़े पर ये आयत ख़त्म होती है और ख़त्म से पहले फलां आयत है, तो पूरा नक्शा पूरे कुरान का हाफिज़ के जहन में होता है जब वो पढ़ रहा होता है। तो यही हाल हज़रत शेख नबर अल्लाह उमर कदहू का सही बुखारी के बारे में था। मेरा अपना हाल तो नहायत ख़राब है, और जो कुछ था वो भी गुनाहों की पादाश में सब आहिस्ता आहिस्ता रुखसत हो गया और हो रहा है। जैसे हमारे कारी याकूब साहब के पास तलबा पहुँचते थे तो कोई बात जाकर कहते तो वो फरमाते कि जोर से कहो ये कान 50% कम सुनता है। तो ये दिमाग भी मेरा 50% से आगे माऊफ हो रहा है। जैसे हज़रत मुफ्ती महमूद साहब गंगोई रहमतुल्लाह अलैह के साथ तकरीबन फैसलाबाद के एहतिकाफ में पूछा कि हज़रत कैसी तबीयत गुजर रही है, फरमाया गर्मी की वजह से दिमाग कभी फरमाते कि सुपड़ कर इतना हो गया है, कभी फरमाते कि दिमाग सुखड़ करके एक चौथाई गर्मी की वजह से रह गया है। तो ये हाल दिमाग का भी है, मगर ये जो 127 याद रह गया इसलिए कि सारी उम्र ही हम बचपन से सुनते रहे, ये आदत कि जब किसी का निकाह होता तो वो चाहे गांव में किसी की निकाह की मजलिस में शिरकत की हो, चाहे रांदेर में करते रहे हो, तो वहाँ एक ही जुमला कि इस खातून को तुम्हारे निकाह में दिए, तुम्हारे निकाह में नहीं, वो मेहर के तस्करे में वो कहते थे कि 127 रुपये मेहर के अवस, तो 127 रुपये। फिर कभी हमने तहकीक की कि ये 127 रुपये के क्या माना, तो बताने वालों ने बताया कि ये जिस ज़माने में मुगलिया हुकूमत के दौर में चांदी के सिक्के हुआ करते थे, पूरा एक कॉइन होता चलता था, तो वो कॉइन चांदी वाला वो 127 और आधा, उसमें इतनी चांदी होती थी जितनी मेरे फातिमी में दी जाती है। तो इसलिए हमेशा यही सुनते रहे 127 मुराद ये कि मेरे फातिमी, तो मेरे फातिमी वो नहीं कहते थे, उसके बजाय ये 127। तो इसलिए 127 भी याद रह गया ये आदत कि इतने बाब इमाम बुखारी रहमतुल्लाह अलैह ने कायम किए। और जैसा मैंने बताया कि वो तो एक माशरती पहलू के आदाब है, उसमें और चीज़ों में आप देखें कि सिर्फ इस्तिंजे के आदाब, हम इस्तिंजे के लिए जाते हैं वहाँ दरवाज़ा खोला बैठ के जल्दी जल्दी जल्दी, और पाकी हुई ठीक से नहीं हुई, कपड़े जिस्म नापाक होगा नहीं होगा कोई परवाह नहीं, जल्दी से बाहर निकल गए। हालांकि इसके एक दफ़े दर्स में मैंने तलबा को लिखवाए थे 70 से ज़्यादा आदाब है, 70 सिर्फ इस्तिंजा के। यही हाल आगे गुस्ल का कि हम जो गुस्ल करते हैं तो ये जो गुस्ल जो इस्लाम में है ये हज़रत इब्राहीम अला नबीना अलैहिस्सलाम की मिल्लत का जुज़ है। इसीलिए बहुत सी चीज़ें मक्के वालों के यहाँ हज़रत इब्राहीम अला नबीना अलैहिस्सलाम की के तबर्रुकात में से रह गई थी, उनके मज़हब को नहीं मानते थे मगर आपकी बरकात काफ़ी रह गई थी, जिनमें से खतना है, अगरचे आप सल्लल्लाहु अलैहि वसल्लम तो मख्तून पैदा हुए तो खतने की सुन्नत, तो इसी तरह यह गुस्ल भी उनके यहाँ था, जिस तरह हमारे यहाँ कुल्ली और नाक में पानी पहुँचाने को फ़र्ज़ और ज़रूरी समझा गया, इसको भी वो ज़रूरी समझते थे, पूरे जिस्म पर पानी पहुँचाना भी ज़रूरी समझते थे, और जनाबत के गुस्ल का भी उनके यहाँ इंतज़ाम था। एक चीज़ उनके यहाँ ज़्यादा थी वो मिसवाक थी, इसमें कि उस उनके गुस्ल में मिसवाक को भी ज़रूरी समझा गया था। तो ये गुस्ल हमारे हज़रत शेख नवर अल्लाह मरकदहु जब गायबाना किसी की तरफ से दरख्वास्त आती, ख़त आता कि हज़रत मैं आपसे बेयात का तलबगार हूँ, तो हज़रत उनको तारीफ़ फरमा दे कि गुस्ल करके दो रकत पढ़कर अपने साबिका गुनाहों से तौबा करें और आइंदा के लिए आहद करें, तो ये गुस्ल तौबा। जैसे ये गुस्ल तौबा कहाँ से लिया गया, ये किसी नॉन मुस्लिम के इस्लाम कबूल करने के लिए रिवायत में आता है कि उनको गुस्ल भी कराया गया, तो जिस तरह वो सारे उम्र भर के कुफ्र और शिर्क धोने वाला गुस्ल, तो इस तरह ये सारे उम्र भर के गुनाहों के धोने वाला गुस्ल गुस्ल तौबा, वो गुस्ल इस्लाम। तो इसी तरह गुस्ल, और आगे आप उसमें वज़ू में चलेंगे तो वज़ू के आदाब, गुज़िश्ता साल बताया था कि हज़रत शेख नवर अल्लाह मरकदहु के यहाँ दुआओं का कितना अहतमाम था, फिर वो दुआएँ वो छाप कर भी यहाँ आपको दी गई थी। तो ये तमाम अबवाब ऐसे हैं कि उनमें हक़ ताला शानहु हमें एक एक साथ के अदब की तौफीक अता फरमाए, वज़ू के आदाब की, इस्तिंजे के आदाब की, गुस्ल के आदाब की रियायत की तौफीक अता फरमाए। अब यह वज़ू कितना बाबरकत के सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम पर जब वही नाज़िल हुई और उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम उन्हीं दिनों में हिरा से नीचे उतर रहे हैं, अभी वादी में पहुँचे नहीं कि जिब्रील अमीन पहुँच गए, और आप सल्लल्लाहु अलैहि वसल्लम से अर्ज़ किया कि आपको वज़ू और नमाज सिखानी है। तो अब सहरा है जंगल, तो उन्होंने سب سے پہلے آپ صلی اللہ علیہ وسلم کے لیے وہاں سے جنت کا قالین لائے ہوں گے, تو سب سے پہلے قالین بچھایا کہ آپ اس پر تشریف رکھیں, کاش کہ ہم بھی قالین بچھا دیں کہ آپ صلی اللہ علیہ وسلم کی تشریف آوری کے منتظر رہیں, اور ایسا قالین ہو کہ آپ صلی اللہ علیہ وسلم بھی جیسے جبریل امین نے بچھایا اور آپ صلی اللہ علیہ وسلم اس پر تشریف فرما ہوئے, تو جبریل امین نے چونکہ دنیا دار الاسباب ہے تو پانی کا تیار جنت سے لوٹا بھی لا سکتے تھے, مگر پر مارا, جیسے حضرت اسماعیل علیہ نبی علیہ الصلاۃ والسلام کی ایڑی مبارک کی رگڑ سے زمزم کا کنواں جاری ہوا, جیسے انہوں نے ایک پر مارا, اور پر جیسے ہی مارا تو وہاں چشمہ جاری ہو گیا, پھر انہوں نے وضو آپ صلی اللہ علیہ وسلم قالین پر تشریف فرمایا کہ آپ کو تکلیف نہ ہو, صرف آپ دیکھ لیں, اور وہ وضو فرما رہے ہیں جبریل امین کہ اتنی دفعے ہاتھ دھونا, اتنی دفعے کلی, ناک میں پانی, چہرہ, ہاتھ, مسا, پیر, پورا وضو کر کے دکھایا, پھر اس کے بعد وہ آپ صلی اللہ علیہ وسلم کو نماز بتائی گئی, اور نماز شروع میں طلوع شمس سے پہلے کی نماز تھی اور غروب شمس سے پہلے کی, دو نمازیں تھیں اور وہ بھی دو دو رکعت تھی, پھر معراج میں 50 ہوئی اور 50 سے پھر 5 ہوئی, تو اب دو کے بجائے پھر 5, اور ان کے اوقات متعین ہو گئے اور وہ جو پہلے والی دو تھی وہ حذف ہو گئی, اب یہ 5 ارکان خمسہ میں یہ 5 رہ گئے. تو یہ میں نے عرض کیا کہ ہم ہر چیز میں کتنے گستاخ اور بے ادب اور لاپرواہ ہیں, ایک ایک چیز کو دیکھ لیجیے, نماز کہ سرکار دو عالم صلی اللہ علیہ وسلم کو تو انہوں نے بتایا اور فوراً شروع ہوئی, کس طرح شروع ہوئی کہ جو تذکرہ چل رہا تھا حضرت عباس رضی اللہ تعالیٰ عنہ کا, تو انہی کے تذکرے میں ہے کہ ان کے ایک دوست عفیف کندی وہ فرماتے ہیں کہ وہ یمن کے رہنے والے فرماتے ہیں کہ حضرت عباس میرے یہاں مہمان آیا کرتے تھے وہاں یمن عطر خریدنے کے لیے, آج وہ بتا رہے تھے کہ ان کا عید کی تجارت کے لیے عود منگوایا تھا تو کسٹم والوں نے روک رکھا ہے کہ عود کی لکڑیاں گھر میں جلائی جائیں گی تو دھواں ہوگا تو پولوشن, بیچارہ پولوشن کی نظر عود ہو گیا, اور کہتے ہیں کہ اس کے لیے درخت کاٹے جاتے ہیں تو یہ بارش نہیں ہوتی, دنیا میں قحط ہو رہا ہے. تو یہ جو عفیف کندی کے ساتھ تجارت تھی حضرت عباس رضی اللہ تعالیٰ عنہ کی, تو وہ فرماتے ہیں کہ جو ہمارے یہاں وہ آیا کرتے تھے عفیف کندی کہ یہاں حضرت عباس رضی اللہ عنہ تشریف لے جاتے تھے تو وہ خوشبو خریدنے کے لیے عطریات وہاں سے یمن سے لا کر مکہ مکرمہ میں بیچا کرتے تھے. تو اسی تجارت کے سلسلے میں وہ فرماتے ہیں کہ میں موسم حج تھا, مینا میں پہنچا, حضرت عباس کے پاس میں بیٹھا ہوا ہوں تو میں نے دور سے دیکھا کہ کوئی ایک شخص آیا اور انہوں نے نماز شروع کی, تو یہ نہیں جانتے تھے عفیف کندی کہ یہ کیا کر رہے ہیں, وہ تو دیکھ رہے ہیں کہ کھڑے ہوئے, پھر جھک گئے, پھر دیکھا کہ زمین پر لیٹ گئے, سجدے میں چلے گئے, پوچھنے لگے حضرت عباس رضی اللہ تعالیٰ عنہ سے کہ یہ کیا کر رہے ہیں. دیکھا کہ ایک شخص ان کے ساتھ ایک مرد, پھر تھوڑی دیر میں دیکھا کہ ایک بچہ آ کر شامل ہو گیا, پھر اس کے بعد تھوڑی دیر میں دیکھا کہ ایک خاتون آ کر شامل ہو گئی. تو حضرت عباس رضی اللہ عنہ نے ان کو بتایا کہ یہ میرے بھتیجے ہیں, یہ ہمارے مکے والوں کے دین کے برعکس ایک الگ دین کی دعوت دے رہے ہیں, اور جو مرد ان کے ساتھ آپ نے جن کو نماز میں اور ان کی طرح کرتے ہوئے دیکھا, تو یہ زید بن حارثہ ان کے غلام ہیں, اور جو بچہ بعد میں آ کر شامل ہوا وہ بھی ہمارا بھتیجا علی ہے, اور جو خاتون شریک ہوئی وہ ان کی اہلیہ محترمہ خدیجہ ہے. تو آپ صلی اللہ علیہ وسلم وہاں منیٰ میں نماز پڑھ رہے ہیں, حضرت عباس رضی اللہ تعالیٰ عنہ دیکھ رہے ہیں عفیف کندی. تو عفیف کندی بعد میں مسلمان ہوئے, وفد کندہ جب پہنچا ہے اس وقت, تو وہ فرماتے ہیں افسوس کہتے ہوئے کہ کاش مجھ سے کتنی بڑی کوتاہی اور غلطی ہو گئی, گستاخی, کہ میں دوڑ کر اسی وقت جا کر میں ان کے ساتھ شریک ہو گیا ہوتا تو میں پانچواں مسلمان ہوتا, اور ابھی تو مجھ سے پہلے ہزاروں کی تعداد میں آ چکے مسلمان ہو چکے, بہت میں پیچھے رہ گیا. حضرت ابو طالب نے دیکھا کہ ایک دفعہ چپ چاپ نماز پڑھا کرتے تھے آپ صلی اللہ علیہ وسلم چھپ چھپا کر, تو حضرت ابو طالب نے ایک دفعہ دیکھ لیا کہ آپ صلی اللہ علیہ وسلم نماز پڑھ رہے ہیں اور آپ صلی اللہ علیہ وسلم کے ساتھ حضرت علی بھی کھڑے ہیں. تو پھر ان کو بعد میں بلا کر پوچھا کہ تم وہ کیا کر رہے تھے, کھڑے ہوتے تھے, جھک جاتے تھے, زمین پر سر رکھ دیتے تھے؟ تو حضرت علی کرم اللہ وجہ نے عرض کیا کہ ہم نماز پڑھتے ہیں. تو حضرت ابو طالب حضرت عباس رضی اللہ عنہ کی طرح سے, وہ تو آخر تک ابو طالب تو اسلام نہیں لائے, مگر حضرت علی کو ہدایت دے رہے ہیں اور سمجھا رہے ہیں کہ دیکھو میں تو ان کی اس دعوت کو قبول نہیں کرتا کہ مجھے اس سے شرم آتی ہے کہ ساری عمر اپنے آبا و اجداد کے مذہب پر رہے اور پھر بھتیجے نے دعوت دی, ان کی دعوت قبول کر کے اپنے آبا و اجداد کے دین کو چھوڑ دیا. اس لیے جہاں کہیں ان کا تذکرہ آتا ہے تو کہتے ہیں کہ اختار النار علی العار, کہ انہوں نے آر اور شرم کو قبول کیا, آر اور شرم کی وجہ سے انہوں نے جہنم کو اور آگ کو قبول کیا, کہ ان کو اس سے شرم محسوس ہوئی کہ مکے والے, مکے کی عورتیں مجھے کیا کہیں گی. مگر آگے انہوں نے پھر بڑا پیارا جملہ کہا اور کہا کہ علی تم ان کا ساتھ مت چھوڑنا, جس طرح وہ کہیں کرتے رہو, اس لیے کہ وہ آپ کو حق ہی کی طرف رہنمائی کریں گے. تو سرکار دو عالم صلی اللہ علیہ وسلم ہمیں حق اور صداقت کی طرف رہنمائی فرما رہے ہیں. کتنی ساری صداقتیں حق ہمارے سامنے, مگر یہ ہمارے نفوس کسی ایک کی طرف بھی نہیں آتی. اللہ تبارک و تعالی اس کو تابع کرنے کی توفیق عطا فرمائے. الکیس من دان نفسہ, سمجھدار عاقل وہ ہے جو اس کو نفس کو تابع کر لے. اللہ کرے ہمارے لیے کام آسان ہو جائے, تو میں دعا کروں.